यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। नयाँ वर्ष 2080 अवसरमा विभिन्न कार्यक्रमको आयोजना, मुलुकका विभिन्न पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको घुइँचो। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला सहित 728 जनालाई विभिन्न मान पदवी प्रदान। प्रधानमन्त्रीसँग जनताको भेटलाई सहज बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन। र युक्रेन युद्ध अन्त्यको लागि पहल गर्न जर्मनीद्वारा चीनलाई आग्रह।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। आज विक्रम सम्वत 2080 साल वैशाख 1 गते नयाँ वर्षको पहिलो दिन मुलुकभर शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ नयाँ वर्ष मनाइएको छ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरू गर्ने दिन वैशाख संक्रान्ति अर्थात मेष संक्रान्ति र वर्षको पहिलो दिन पनि हो। सौरमान र चन्द्रमानको समन्वय पनि यो सम्वतमा भएको छ। कलियुग शुरू भएको 3044 वर्षपछि विक्रम सम्वत शुरू भएको मानिन्छ। हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्ने गर्दछन्। नयाँ वर्षको पहिलो दिन आज देशका विभिन्न पर्यटकीय स्थलहरूमा आन्तरिक पर्यटकहरूको भीड़ लागेको छ। काठमाडौँ उपत्यकाका विभिन्न धार्मिक तथा प्राकृतिक रूपमा आकर्षक पर्यटकीय स्थलमा आफ्नो परिवारसँगै घुम्न जाने र शुभकामना आदान प्रदान गर्नेको निकै चहल पहल र घुइँचो लागेको थियो। काठमाडौँ उपत्यकामा पर्ने सुन्दरीजल, शिवपुरी, लाकुरी भन्ज्याङ, गोदावरी, चन्द्रागिरी, दहचोक, नगरकोट, घ्याम्पे डाँडा लगायतका पर्यटकीय स्थलमा आज चहल पहल निकै बढ़ेको थियो। यस्तै काठमाडौँ उपत्यका बाहिर पोखरा, चितवन, इलाम, सुर्खेत, पर्वत, गोर्खा, दोलखा, डोटी लगायतका जिल्लामा अवस्थित पर्यटकीय गन्तव्यमा नयाँ वर्षको पहिलो दिन घुम्न जानेहरूको भीड़ लागेको हाम्रा संवाददाताहरूले जनाएका छन्। भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको प्रमुख जात्रा मानिले लिंगो जात्रा आज साँझ लिंगो ढालेर सम्पन्न भएको छ। तान्त्रिक विधि अनुरूप पूजा अर्चना गरी आज साँझ लिंगो ढालिएर यो जात्रा सम्पन्न भएको हो। लिंगो ढालेपछि लेउसिङ खेलबाट भैरवनाथको रथ गहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको छ। भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सम्पन्न भएपछि ती दुवै देवदेवीको पूजा गरिने परम्परा रहेको छ। भक्तपुरको प्रसिद्ध बिस्केटको लिंगो जात्रा हेर्नाले सुख समृद्धि सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले जात्रालाई शत्रुअन्ता जात्रा पनि भन्ने गरिएको छ। लिंगो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो। मल्ल राजाले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधान समेत थप गरी 8 रात 9 दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको गौरव बढ़ाउन अतुलनीय योगदान गर्ने पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला सहित समाजका विभिन्न क्षेत्रका 728 व्यक्तित्वलाई विभिन्न मान पदवी प्रदान गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले 1 जनालाई नेपाल रत्न, 3 जनालाई राष्ट्र गौरव, 1 जनालाई सुप्रसिद्ध प्रबल जनसेवा श्री, 14 जनालाई प्रसिद्ध प्रबल जनसेवा श्री, 16 जनालाई स्वीकृतिमय राष्ट्रदीप, 165 जनालाई सुप्रबल जनसेवा श्री, 6 जनालाई कृतिमय राष्ट्रदीप, 316 जनालाई प्रबल जनसेवा श्री, 1 जनालाई राष्ट्रदीप र 205 जनालाई जनसेवा श्री प्रदान गर्नुभयो। राष्ट्रपति पौडेलले नेपाल रत्न पूर्व प्रधानमन्त्री स्वर्गीय कोइरालालाई प्रदान गर्नुभयो। राष्ट्र गौरव राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने आश्रित, मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद स्वर्गीय सत्यमोहन जोशीलाई प्रदान गर्नुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न निर्देशन दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले पार्टी र सरकारका काम कार्यवाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि अनुसार भेटघाटको शुरूआत भएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले सामान्य किसानदेखि कार्यकर्तासम्मले आफ्नो प्रधानमन्त्री भेट्ने वातावरणका लागि बनेको कार्यविधिलाई यान्त्रिक नबनी कार्यान्वयनमा आवश्यक कला र लचकता अपनाउनै व्यावहारिक रूप दिन समेत आग्रह गर्नुभयो। जतिसुकै चुनौती भए पनि वर्तमान सरकारलाई सफल बनाएरै छाड्ने आफूहरूले संकल्प लिएको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो।
शान्ति प्रक्रियालाई टुङ्ग्याउनको लागि ट्रान्जिसनल जस्टिसको विधिद्वारा जाने प्रतिबद्धता सबैले गरेको, संविधानमा पनि त्यसलाई आत्मसात गरियो। तर अहिले तपाईँ हेर्नुभयो भने विभिन्न तर्क वितर्क गरेर यसलाई के गरी उल्ट्याउन सकिन्छ या यस मार्फत सम्पूर्ण परिवर्तनलाई कसरी असहज बनाएर विचलनमा लान सकिन्छ भने कसरी ठुलै छ, त्यति सहज चाहिँ छैन। हामीले जिम्मेवारी बोध नगर्ने हो, हामीले संघर्ष नगर्ने हो भने धेरै अप्ठ्यारो स्थिति आउन सक्छ। त्यसकारण पनि अहिले पार्टी र सरकारको सम्बन्धलाई पनि अलिक नयाँ उचाइमा उठाउन जरुरी छ। सरकारलाई बढीभन्दा बढी जनताको आशा अपेक्षा अनुसार सञ्चालन गर्ने ऐतिहासिक चुनौती र जिम्मेवारी पनि हाम्रो कानमा छ। त्यही जिम्मेवारी बोध सबैलाई होस् भन्ने ढङ्गले नै सोचिएको हो। पार्टीका साथीहरूले भेट्न पाएनौ भन्ने गुनासोलाई सम्बोधन गर्ने, जनताले पनि नेतृत्व भेट्ने भने त कठिन र जटिल भने जस्तो हुने कुरालाई पनि सहजीकरण गर्ने उसको मूल उद्देश्य त्यहाँ छ।
प्रधानमन्त्री प्रचण्डले सरकारलाई जनताको आशा अपेक्षा अनुसार जनमुखी बनाउने ऐतिहासिक चुनौती र जिम्मेवारी रहेको बताउनुभयो। उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले सामाजिक रूपान्तरण र समृद्धिका लागि चरित्रवान नेतृत्व आवश्यक हुने बताउनु भएको छ। राष्ट्रिय सभागृहमा आज आयोजित धम्मवती गुरूमा विशेष सामूहिक धम्म पूजामा उहाँले चरित्रवान व्यक्तिलाई राजनीतिमा स्थापित गर्न सके मात्र प्रणाली र व्यवस्था परिवर्तन जनताले महसुस गर्न सक्ने बताउनुभयो। उपप्रधानमन्त्री श्रेष्ठले नेतृत्वको चरित्र निर्माणका लागि बौद्ध शिक्षा महत्वपूर्ण हुने समेत बताउनुभयो। नयाँ वर्ष 2080 प्रारम्भसँगै मिथिलामा आज जीवनमा शीतलताको कामना गर्दै जुट शीतल पर्व शुरू भएको छ। सौर मास गणनाले विक्रम सम्वत परम्पराको नयाँ वर्ष प्रारम्भसँगै यो पर्व भोलिसम्म मनाउने गरिन्छ। यस्तै तराई मधेसमा आजै सतुवाइन पर्व मनाइँदैछ। बढ़दो गर्मीमा शीतल दिने चना भटमास र जौ मिसाएर बनाइएको सातु खाने र खुवाउने गरिन्छ। आजका दिन सातु र शर्बत दान दिने समेत गरिन्छ। नयाँ वर्षको पहिलो दिन आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा विशु पर्व मनाइँदैछ। विशु पर्वमा मिठा मिठा खानाका परिकार खाने र सिस्नो लगाउने जस्ता प्रचलन रहेका छन्। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
हरेक वर्ष वैशाख 1 गतेका दिन सुदूरपश्चिम प्रदेशका पहाड़ी समुदायमा र कर्णाली प्रदेशका केही क्षेत्रमा विशु पर्व मनाउने गरिन्छ। विशु पर्वमा मिठा मिठा खानाका परिकार खाने तथा देवरले भाउजू र नन्द भाउजूहरूले एक आपसमा सिस्नो लगाउने प्रचलन पनि रहेको छ। एक आपसमा सिस्नो लगायो भने शरीरको सबै विष नष्ट हुन्छ भन्ने जनविश्वास रहेकोले यसो गरिने कञ्चनपुरको बेलडाणी बस्ने संस्कृतिका जानकार भानुदेवी बागले बताउनुभयो।
मास खानु पर्थ्यो, पुरी बटको दाल उइलै जेलै मास चाख्नु पर्थ्यो। पहिले देउरिया भाउजू नन्द भाउजू खुब सिन्नु लाउँथ्यो हाम्रा पहाड विश भगन्छ भने।
अहिले सिस्नुको चर्चा देश विदेशसम्मै चल्ने गरेको छ। स्वास्थ्यका दृष्टिकोणले सिस्नु अत्यन्तै बहुउपयोगी छ। कञ्चनपुरको बेलौरी नगरपालिकामा कार्यरत वरिष्ठ वैद्य विजय राज जोशी।
सिस्नु शरीरका लागि साह्रै उपयोगी छ। यसमा पोटासियम, क्याल्सियम, भिटामिन ए, सी, डी जस्ता पौष्टिक तत्व पाइन्छन्। यसले हेमोग्लोबिन तथा शरीरको प्रतिरोधात्मक क्षमता बढाउँछ। मधुमेह, मुटु रोग, पाचन प्रणाली, रक्ताल तथा जस्ता रोगहरूलाई पनि धेरै फाइदाजनक हुन्छ।
सुदूरपश्चिमकै डोटी, अछाम, बझाङ र बाजुरामा नयाँ वर्षमा कसैलाई रोग नलागोस्, शरीरमा भएका सबै विषहरू नष्ट होउन् भनेर विशुलोडा चलाउने परम्परा रहेको छ भने कञ्चनपुर र कैलाली सहित पश्चिम नेपालको तराईमा बसोबास गर्ने थारू समुदायले माघ 1 गतेलाई नयाँ वर्षका रूपमा मनाउने गरे पनि वैशाख 1 गतेलाई समेत विशेष दिनका रूपमा मनाउन थालेको कञ्चनपुरकै स्थानीय थारू पत्रकार सरिता चौधरीको भनाइ छ।
हाम्रा थारू समुदायमा लौ वर्ष माघ एक गते मनाइलसे फे आजकल चाहिँ वैशाख एक गते फे धुमधामके साथ मनाइथ।
नयाँ वर्षका अवसरमा प्राय सबै नेपालीहरूका घर घरमा लिपपोत तथा रंगरोगन गरी घर तथा विभिन्न शक्तिपीठहरूमा पूजा आजा गर्ने र मिठा मिठा खानाका परिकारहरू बनाउने गरिन्छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायौ?
गराउला नि काकु, केको हतार छ र?
राम 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 राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कुल भर्ना गर्न, नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
ओहो, हो र काकु? त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराऊ।
नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार, काठमाडौँ।
अब बाँकी समाचार। सभामुख देवराज घिमिरेको आह्वानमा आजका लागि बोलाइएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक स्थगित भएको छ। दिउँसो 1 बजे सिंहदरबार स्थित सभामुख कार्यकक्षमा बोलाइएको बैठक स्थगित भएको हो। सभामुखले संसदको कार्यवाही संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठन लगायतका विषयमा सहमति जुटाउन निरन्तर संवाद गरिरहनु भएको छ। सभामुखले 2079 चैत 25 गते सिंहदरबारमा र चैत 28 गते सरकारी निवास बालुवा टारमा छलफल गर्नुभएको थियो। विराटनगर महानगरपालिकाले नयाँ वर्षसँगै आजदेखि नगरको सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ। नगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने उद्देश्यले महानगरले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको हो। पहिलो चरणमा विद्यालय, स्वास्थ्य संस्था, महानगर र महानगरसँग सम्बन्धित वडा कार्यालय तथा स्वास्थ्य संस्था, बस पार्क र बसमा सुर्तीजन्य पदार्थ सेवनमा निषेध गरिएको हो। आजदेखि कडाईका साथ कार्यान्वयनमा ल्याइएको र यसबाट शहर सफा, सुन्दर देखिने विश्वास लिइनुका साथै यस कार्यमा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, संचारकर्मीको सहयोग रहने महानगरले विश्वास लिए। जनकपुर जयनगर रेल सेवा आजबाट दिनको 4 पटक आवत जावत हुने भएको छ। हाल नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एकमात्र रेल सेवा नेपाल रेलवे आजदेखि दिनको 4 पटक आवत जावत गर्दै सेवा विस्तार गरेको हो। यसअघि 2 पटक मात्र आवत जावत गर्ने गरेको रेल नयाँ वर्ष 2080 प्रारम्भसँगै आजदेखि 4 पटक आवत जावत गर्ने गरी सञ्चालन भएको रेलवेका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो। अब नेपालको कुर्थाबाट रेल बिहान 7:15 र बेलुका 2:45 भारतको जयनगरका लागि प्रस्थान गर्नेछ भने भारतको जयनगरबाट रेल जनकपुर वा कुर्थाका लागि बिहान 9:30 र बेलुकी 5 बजे प्रस्थान गर्नेछ। गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरूङले गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको छ। गण्डकी प्रदेश सरकार मन्त्री परिषदको सिफारिशमा नेपालको संविधान बमोजिम यही वैशाख 9 गते शनिबार अपराह 3 बजेका लागि अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी प्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। कोरोना संक्रमण पुनः बढ्न थालेपछि यसको नियन्त्रणका लागि पश्चिम नवलपरासीमा पूर्व तयारी शुरू गरिएको छ। कोरोना नियन्त्रणका लागि सीमा क्षेत्रमा उच्च सतर्कता र निगरानीका साथै हेल्थ डेस्क स्थापना गर्ने र सबै स्थानीय तहहरूमा एन्टिजेन परीक्षण गर्ने अभियान नै सञ्चालन गर्न लागेको जिल्ला कोविड व्यवस्थापन समिति नवलपरासीले जनाएको छ। पश्चिम नवलपरासीबाट संवाददाता मुक्ति तिवारीको रिपोर्ट।
हाल नेपालमा पुनः कोरोना संक्रमण बढ़न थालेपछि पश्चिम नवलपरासीमा खोप अभियानलाई निरन्तरता दिनेर जिल्लाका सीमा नाकाहरूमा हेल्थ डेस्क स्थापना गरी एन्टिजेन परीक्षणको व्यवस्था गरिने जिल्ला कोविड व्यवस्थापन समिति डीसीसीएमसीले निर्णय गरेको छ। जिल्लाका 7 वटा पालिकाहरूमा माग अनुसार परीक्षण किट उपलब्ध गराइने र सीमा नाकाहरूमा विशेष निगरानी गरिने प्रमुख जिल्लाधिकारी विश्व प्रकाश अर्यालले बताउनुभयो।
सीमा नाकाहरूमा निगरानीहरू बढ़ाउने र सँगसँगै अब सबै पालिकाहरूको समन्वयमा स्वास्थ्य कार्यालयसित परीक्षण गर्नको लागि एन्टिजेन किटहरू छ। किटहरू चाहिँ उहाँहरू चाहिँ मागको आधारमा चाहिँ उपलब्ध गराउने र परीक्षण गर्ने व्यवस्था पनि मिलाउने भन्ने खालको चाहिँ कुरा गरेका छौँ।
जीसीसीएमसीको निर्णयले सबै पालिकामा बुस्टर खोपलाई तीव्रता दिनुका साथै मानिसहरू बढी आवजात गर्ने सीमा नाका र शंकास्पद ठाउँहरूमा तत्काल परीक्षणको व्यवस्था मिलाइने स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश पन्थीको भनाइ छ।
नाकाहरूमा हामीले अहिले एन्टिजेन परीक्षण अगाडि बढाउने र लक्षण देखिएको प्रकाशको त्यस्तो ठाउँहरू छ भने पालिकाले सबै ठाउँहरूमा एन्टिजेन परीक्षणलाई पनि अगाडि बढाउने र हामीले कोविड सम्बन्धित जुन अहिले नगरपालिकाले पनि यसमा पहल गर्ने भन्ने निर्णयहरू।
भारतसँग सीमा जोडिएका लुम्बिनी प्रदेशका मुख्य नाकाहरूमा जनशक्ति राखेर हेल्थ डेस्क स्थापना भएको र स्थिति हेरेर आवश्यक ठाउँहरूमा पनि हेल्थ डेस्कको स्थापना गरिने लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले जानकारी दिनुभयो।
प्रदेशका प्रमुख तीनवटा दक्षिणी नाकाहरू लुम्बिनी प्रदेश सरकारले हेल्थ डेस्क नियमित रूपमा चलाइरहेको छ। स्थिति हेरेर आवश्यकता अनुसार हामी अरू अन्य नाकाहरूलाई पनि व्यवस्थित पार्छौं।
कोविड संक्रमण बढ्दो रूपमा रहेकाले जिल्लामा सबै पालिकाहरू यसको पूर्व तयारीमा जुट्न थालेका छन् भने सबै पालिकाहरूले खोप अभियानलाई निरन्तरता दिइरहेका छन्। मुक्ति तिवारी, रेडियो नेपाल, पश्चिम नवलपरासी।
केही महिना यता संक्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर फेरि बढ़न थालेको छ। भारतबाट स्वदेश आउने अधिकांशमा संक्रमण देखिन थालेको हो। भारतसँग सीमा जोड़िएका क्षेत्रमा दिनहुँ कोरोना संक्रमित भेटिन थालेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। भारतबाट फर्किनेमा कोविड संक्रमण बढ़न थालेपछि लुम्बिनी प्रदेशका सीमा नाकाहरूमा कोरोना जाँचमा कड़ाई गरिएको छ। रूपन्देही जिल्लाको बेलहिया, नेपालगंजको जमुना, कपिलवस्तुको कृष्णनगर, पश्चिम नवलपरासीको महेशपुर, दाङको कोइलावास नाकामा रहेका हेल्थ डेस्कलाई प्रभावकारी रूपमा संचालनमा ल्याउन थालिएको हो। हिमाली जिल्ला जुम्लामा यसपटक शैक्षिक सत्र शुरू नहुँदै पाठ्य पुस्तक पुगेको छ। कक्षा एकदेखि दशसम्मका आवश्यक पाठ्य पुस्तक जिल्लामा आइपुगेको जुम्ला स्थित सन्ध्या स्टेशनरीका संचालक सुमन खड्काले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेन युद्ध अन्त्यका लागि पहल गर्न चीनसँग जर्मनीले आग्रह गरेको छ। चीनको भ्रमणमा रहनुभएकी जर्मनीकी विदेश मन्त्री एनालेना बेरबकले आफ्ना चिनिया समकक्षीसँगको आजको भेटमा त्यस्तो आग्रह गर्नुभएको हो। चिनिया विदेश मन्त्री छन संगसँगको भेटवार्तामा जर्मनीकी विदेश मन्त्री बेरबकले रूसमा चीन बाहेक अरू कुनै देशको प्रभाव नभएकाले युद्ध अन्त्यका निम्ति पहल गर्न चीनलाई आग्रह गर्नुभयो। चीनका विदेश मन्त्रीसँगको भेटवार्तापछि पत्रकार सम्मेलनमा जर्मनीकी विदेश मन्त्रीले आफ्ना समकक्षीसँग चीनमा मानवाधिकारको अवस्थाका साथै ताइवान तनावबारे आफूले छलफल गरेको जानकारी दिनुभयो। गत साता चीनको राजकीय भ्रमणमा रहनुभएका फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले पनि युक्रेन युद्ध अन्त्यका निम्ति बेजिङको प्रमुख भूमिका हुने बताउँदै राष्ट्रपति सीलाई युद्ध रोक्नेतर्फ पहल गर्न आह्वान गर्नुभएको थियो। युक्रेन युद्धलाई लिएर चीन भने तटस्थ रहेको छ। राष्ट्रपति सीको हालैको मस्को भ्रमणलाई लिएर पश्चिमा शक्ति राष्ट्रले चीनलाई रूसको परम्परागत सहयोगी भन्दै चीन रूसको पक्षमा रहेको समेत आरोप लगाउँदै आएका छन्। यसैबीच चीनका रक्षा मन्त्री ली साङफु आफ्ना रूसी समकक्षी सेर्गेई सोइगुको निमन्त्रणामा चार दिने भ्रमणका लागि पर्सी आइतबार मस्कोतर्फ प्रस्थान गर्नुहुने भएको छ। अमेरिकाको टेक्सस स्थित एउटा डेरी उद्योगमा विस्फोट हुँदा झण्डै 18,000 गाई मरेका छन्। केही दिन अघि डिम्मिट नगर नजिक साउथ फोक डेरीमा भएको विस्फोटमा परि एक व्यक्ति पनि गम्भीर घाइते भएका थिए। अधिकारीहरूले डेरीका उपकरणबाट निस्किएको आगोको झिल्को मिथेन ग्यासमा मिसिएर विस्फोट भएको हुन सक्ने अनुमान गरेका छन्। गाई वस्तुको अपान वायुमा मिथेन ग्यास हुन्छ र गोबरबाट पनि यो अति प्रज्वलनशील ग्यास बन्ने गर्दछ। सन् 2018 सन् 2021 अमेरिकाका विभिन्न ठाउँमा भएका आगलागीमा फार्ममा पालिएका झण्डै 30,00,000 चौपायाको मृत्यु भएको थियो। अब आर्थिक समाचार।
मिलेनियम च्यालेन्ज एकाउन्ट एमसीए नेपालको बैंक खाता परामर्शदाताबाट चलाइनु गठन आदेश विपरीत रहेको महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको छ। बिहिबार सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदनले मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति गठन आदेश 2074 व्यवस्थासँग बाजिने गरी परामर्शदाताले खाता सञ्चालन गरेको उल्लेख गरिएको छ। गठन आदेशमा रहेको व्यवस्था र नेपाल सरकार तथा मिलेनियम च्यालेन्ज कोअपरेशन बीच भएको कार्यक्रम कार्यान्वयन सम्झौताको व्यवस्था फरक फरक हुँदा यस्तो अवस्था देखिएको प्रतिवेदन उल्लेख छ। एमसीए नेपाल विकास समितिले गर्ने खर्चको भुक्तानीका लागि छुट्टै परामर्शदाताबाट सेवा लिई अन्तिम भुक्तानीका लागि चेक तयार गरी हस्ताक्षर गर्ने कार्य समेत परामर्शदाताबाटै भएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार एमसीएको खाता तथा कोष सञ्चालन कार्यकारी निर्देशक र लेखा प्रमुखको संयुक्त दस्तखतबाट सञ्चालन हुनुपर्नेमा परामर्शदाताबाट भइरहेको औल्याइएको छ। नेपाल सरकारले बिहोर्ने खर्च विद्युत लाइन विस्तार आयोजनामा मात्र खर्च गर्ने सम्झौतामा उल्लेख भए पनि सड़क मरमत तथा सम्मार परियोजनामा 1,26,20,000 कार्यक्रम व्यवस्थापन तथा प्रशासनमा 14,65,72,000 खर्च भएको भन्दै प्रतिवेदनमा मिलेनियम च्यालेन्ज कर्पोरेशनबाट खर्च गर्नुपर्ने रकम नेपाल सरकारको स्रोतबाट खर्च भएकोले उक्त रकम स्रोत भर्ना लिनु आवश्यक भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। चालू आर्थिक वर्ष 2079-80 तेस्रो त्रैमाससम्ममा सरकारको आमदानी भन्दा खर्च धेरै भएको देखिएको छ। महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्क अनुसार चैत मसान्तसम्म सरकारको बजेट घाटा 2,18,57,00,00,00 रुपियाँ नागेको छ। यस अवधिसम्ममा सरकारले गरेको कुल आमदानी भन्दा कुल खर्च 2.9% बिन्दुले बढ़ी भएको छ। यस अवधिसम्ममा संकलन भएको सरकारी राजस्वले चालू खर्च धान्न नसक्ने अवस्था भएको छ भने पुँजीगत खर्च समेत निकै कम भएको छ। चालू आर्थिक वर्षको पुँजीगत शीर्षकमा हालसम्म 28.19% अर्थात 1,07,24,34,00,00,00 रुपियाँ बराबर मात्रै खर्च भएको छ। चैत मसान्तसम्ममा राजस्व संकलन वार्षिक लक्ष्यको 49.67% बराबर मात्रै भएको छ। यस अवधिमा आन्तरिक राजस्व वार्षिक लक्ष्यको 48.73% 6,83,80,59,00,00,00 बराबर मात्रै संकलन भएको छ। साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वत जिल्लामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण बढेको छ। विभिन्न संघ संस्थाहरूको अवलोकन भ्रमणको गन्तव्य समेत पर्वत सदरमुकाम कुस्मा बन्दै गएको छ। कुस्मा बजारमा बनेको विश्वकै दोस्रो अग्लो बन्जी जम्प, विश्वकै दोस्रो अग्लो सुपरम्यान शैलीको जिप लाइन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुलले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ। दैनिक हजारौंको संख्यामा आन्तरिक पर्यटक कुस्मा पुग्ने गरेका छन्। मुस्ताङ जाने दर्शनार्थी तथा अन्य पर्यटकले जाने बेलामा तथा फर्किने बेलामा बास बस्नका लागि कुस्मालाई गन्तव्य बनाउने गरेको होटल व्यवसायी कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो। पोखरा महानगरपालिकाले शुक्रबारबाट पोखरामा कृषि एम्बुलेन्स सञ्चालन गरेको छ। महानगरको कृषि तथा पशुपन्छी महाशाखाले आयोजना गरेको कृषि उपज बजार सम्बन्धी बजार स्थल बिरोटामा आयोजित विशेष कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले एम्बुलेन्स सञ्चालनको शुभारम्भ गर्नुभयो। कार्यक्रममा नगर प्रमुख आचार्यले विभिन्न वडामा उत्पादन भएका कृषि उपजलाई सुरक्षित तवरले बजार र उपभोक्तासम्म पुर्याउन एम्बुलेन्स सञ्चालन गरेको र त्यसले कृषकका उत्पादनहरूले सही समयमा बजारसम्म पहुँच पाउने अवस्था सृजना हुने उल्लेख गर्नुभयो।
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो भुवन आचार्यबाट। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभरि आंशिक बदली भई सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.7 न्यूनतम 16.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 31.5 न्यूनतम 13.2 डिग्री सेल्सियस, पोखराको अधिकतम 30.4 न्यूनतम 17.5 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 35.6 न्यूनतम 16.4 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 37 डिग्री सेल्सियस न्यूनतम 15.5 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नयाँ वर्ष 2080 अवसरमा विभिन्न कार्यक्रमको आयोजना, मुलुकका विभिन्न पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको घुइँचो। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला सहित 728 जनालाई विभिन्न मान पदवी प्रदान। प्रधानमन्त्रीसँग जनताको भेटलाई सहज बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन र युक्रेन युद्ध अन्त्यको लागि पहल गर्न जर्मनीद्वारा चीनलाई आग्रह। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त नमस्कार।